حضرت یوسف علیہ السلام کا جو واقعہ ہوا ہے کہ جس میں عزیز مصر کی بیوی نے گناہ کی دعوت دی اور آپ وہاں سے بھاگے. میں تو اس کے بعد یہ ہوا کہ عورتیں جو تھی, تفسیر میں ہے کہ عورتوں نے عزیز مصر کی بیوی کو کہنا شروع کیا, کہہ رہی یہ کیا تو اپنے غلام کے عشق میں مبتلا ہو گئی. قال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه. قرآن پاک میں اس کو ذکر کیا. تو اس نے کیا کیا کہ تمام عورتوں کو جمع کیا اور عورتوں کو جمع کر کے سب کے ہاتھ میں چھری اور پھل دے دیا, بعض کا لیمو دے دیا, اور یوسف علیہ السلام سے اتنا کہا کہ یہاں سے گزر جائیں. آپ وہاں سے گزر گئے. وہ عورتیں حسن کو دیکھ کر ایسی کہ بجائے اس لیمو کو کاٹنے کے اپنی انگلیوں کو کاٹ لیا, اپنے ہاتھوں کو کاٹ لیا. قطعنا ایدیہن, قرآن پاک میں فرمایا, اس نے کہا اخرج علیہن, ان پہ سے گزر جا. تو فلما رأینا, جب ان لوگوں نے عورتوں نے دیکھا تو قطعنا ایدیہن ما ھذا الا بشرا الا ملک کریم. تو حسن کو دی. اس پر حضرت ایک بات فرماتے تھے, فرماتے تھے کہ دیکھو بعض لوگ یہ کہتے ہیں کہ ہمیں حسن سے کچھ نہیں ہوتا, یہ سب خانقاہ والوں کی باتیں. پہلے تو ملاؤں پہ ڈالتے تھے, اب خانقاہ پہ ڈال دیا, کیونکہ جو نظر کی حفاظت نہیں کرتا وہ بھی پھر کہتا ہے کیونکہ وہ بھی آتا ہے, کہتے ہیں بس. یعنی اگر آپ باہر ملک چلے جائیں جہاں اوریانی اور بے پردگی اور اوریانی ہے, تو اگر وہاں پر کوئی نظر کی حفاظت کرے اور اس چیز کو کہے کہ صاحب یہاں تو بہت بے پردگی ہے اور بالکل حسن کیسا سستا اور ننگا ہو رہا ہے, تو آگے سے جواب اچھے خاصے لوگ, نمازی, ماتھے پہ سجدے کا نشان رکھنے والے لوگ بھی کہتے ہیں ہاں ہاں شروع میں سب لوگ ایسے ہی کہتے ہیں. یعنی اس چیز کو کتنا ہلکا لیا کہ شروع میں ایسے ہی کہتے ہیں کہ جی نظر بچاؤ. اب یہاں نظر کہاں بچائی جا سکتی ہے. تو اس چیز کو بہت ہلکا سمجھا جاتا ہے کہ جی یہ خانقاہ والے کہتے ہیں کہ نظر کی حفاظت کرو. اگر خانقاہ والے یہ کہتے ہیں نظر کی حفاظت کرو تو نظر کی حفاظت کا حکم تو خود اللہ کا ہے, تو خانقاہ والے کوئی اپنی بات تو نہیں کر رہے, یہ صوفیت اور تصوف کی بات تو نہیں ہے, یہ تو اللہ تعالی کا حکم ہے حفاظت نظر کا. کہ جی ہمیں حسینوں سے کچھ نہیں ہوتا, اصل میں ہوتا تو سب کو ہے, حسینوں سے ہوتا سب کو ہے, لیکن فرق یہ ہے کہ کچھ لوگ تسلیم کرتے ہیں کچھ نہیں کرتے, بس تسلیم کا فرق ہے. جیسے سعودی عرب کا معاملہ ہے, اب سعودی عرب کا معاملہ ہے, سعودی عرب کی جو حیثیت ہے اسلامی ملک ہونے کے ساتھ ساتھ جو اس کی بڑی حیثیت ہے وہ حرمین شریفین کی وجہ سے. اب کہنے والوں دیکھیں کتنے خوبصورت الفاظ لاتے ہیں کہ جی افغانستان کے معاملے میں ہم نے उन मुल्कों का साथ दिया जिन्होंने अफगानिस्तान पर हमला किया। तो उस वक्त हमने कितनी गलती की और कौम को उसका खुमियाजा भुगतना पड़ा। यानी एतराफ गलती किस अंदाज में है ये देखिए। क्या अब यही गलती अब हम दोबारा नहीं करेंगे, यानी गोया वहां साथ नहीं देंगे। तो एक मर्तबा साथ देकर गलती की, अब साथ ना देकर गलती की जा रही। अकलमंदी इसी का तो है कि हालात को समझना और हकायक को समझना और उस हकायक के हिसाब और उसके मुताबिक को फैसला करना, इसी के नाम तो अकलमंदी है। लिहाजा उस वक्त साथ न देना अकलमंदी थी और इस वक्त साथ देना अकलमंदी है। लेकिन हमारे दीनदार हजरात भी अब इस चीज को इस तरह कह देते कि जी गैर जानिबदार रहे और सऊदी और यमन की जंग में हम लोग शामिल ना हो। ये हमारे दीनदार भी कहते हैं गैर जानिबदार रहे। ये असल में वो हजरात हैं जो मीडिया पर सऊदी मुखालिफ और मुसलमान मुमालिक सूरत मुसलमान में जो लोग हैं ये उनके कहने का असर है, जिसका नतीजा ये है कि वो ऐसे कह देते हैं। फिर अमूमन इस किस्म के लोग जो होते हैं वो हवा के रुख को देखते हैं कि हवा का रुख किधर है। ये सिफत मुनाफिकीन की है, हवा के रुख को देखना ये सिफत मुनाफिकीन की है। और कुरान पाक ने इसको बहुत वाज़े जिक्र किया, अन तुसीबना तख्शाना दायरा, जहां जिक्र किया ना अल्लाह ताला ने कि ला तत्तखिदुल यहूदा वन नसारा औलिया, यहूद नसारा को अपना दोस्त मत बनाओ। वहीं पर मुनाफिकीन के इस कौल को नकल किया कि जो उस वक्त में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ ओहद में जाते हुए जाते जाते पलट गए धचका लगाने के लिए, अंतुसी बना दायरा कहकर कि जी हालात और वाकयात को देखना चाहिए। अहले तकवा के लिए अल्लाह ताला ने हालात और वाकयात नहीं फरमाया, बल्कि अहले तकवा के लिए अल्लाह ताला ने जो फरमाया वो है फैजा आजमता फतवक्कल अल्लाह। ये अहले आजम के लिए कि जिस चीज का आजम कर लिया, इरादा कर लिया, बस अल्लाह पे भरोसा रखो, अब अल्लाह ताला पर तवक्कुल करो। ये अहले सलाह, अहले तकवा और अहले वफा के लिए अल्लाह ताला ने रखा कानून। और बेवफाओं का तरीका भी बता दिया कि बेवफा वो होते हैं कि जो हवा के रुख को देखते हैं कि जैसे हवा का रुख है वैसे चलो। ये है लदा, उस वक्त में भी गलती थी, इसको अब कौम अब माना जा रहा है कि जी हमने स्ट्रेटेजिक और साथ देकर अफगानिस्तान के खिलाफ साथ देकर हमने गलती की, अब गलती को माना। उस वक्त साथ न देने वालों को मानना नहीं मारना की बात हो रही थी, अब उस गलती का इतराफ किया जा रहा है। लेकिन अभी भी एक कम अकली है कि जिस चीज को उस वक्त समझना चाहिए था कि उस वक्त के हालात ये थे कि साथ न दिया जाए और इस वक्त के हालात है कि साथ दिया जाए। लेकिन होता क्या है कि वही बात है कि जो लोग जिन्होंने अपने मतलब की बात कहनी होती है ना, तो वो फिर इसी अंदाज में उसको पेश करते हैं और उनकी देखा देखी हमारे दीनदार हजरात भी वही बातें करते हैं। उनकी जबानों पर भी होता है कि जी कौम को गैर जानिबदार रहना चाहिए। तो अच्छे अच्छे अल्फाज लगाए जाते हैं। ये है नफ्स के, इंसान अपने नफ्स अपने मतलब के लिए अच्छी अच्छी बातों को पेश करता है और दूसरी बातों को छुपा देता है। इसको हकीम उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते थे मिसल बिल्ली के, कि बिल्ली कितनी महज़ब है कि जिस वक्त इस्तिंजा करती है, पखाना करती है, तो मिट्टी हटाती है, वहां पखाना करके उसमें मिट्टी डाल देती है। फरमाते हैं वो तो जब बारिश होती है, जब पानी आता है तो मिट्टी बहती है, तो अंदर से ये निकलता है। कैसा समझाया? फरमाया उसी तरह से बाद लोग जो है वो अपने गुनाह पर इतनी उमदगी से पर्दा डालते हैं, बल्कि अपने गुनाह को ऐसे पेश करते हैं गोया कि हम मजलूम हैं, और जो हक पर होता है वो उल्टा चोर बन जाता है, जिसके लिए हमारे पास मसल भी है, कहते हैं उल्टा चोर कोतवाल को डांटे, ये मसल भी हमारे पास है। तो हुस्न कहते हैं कि जी हुस्न से कुछ नहीं होता, ये खानकाह वालों की बात है। हजरत वाला मेरे शेख और मेरे मुर्शिद रहमतुल्लाह अलैह का ये कार्य तजदीद था, मुजद्दिदाना काम था कि हजरत वाला ने इस चीज को इतना वाज़ेह बयान फरमाया। हर नजर की पर्दे का एहतमाम, नजर की हिफाजत का एहतमाम, यह हजरत का बहुत बड़ा एहसान है, वरना जो हालात चल रहे थे और चल रहे हैं, अगर इस चीज पर रोक टोक ना होती तो हमारा इससे भी ज्यादा बुरा हाल होता है। अब जबकि रोक टोक पर यह हाल है कि हिफाजत नगर का हम लोग एहतमाम नहीं, लेकिन कम से कम इतना तो है कि दिल में बुरा तो समझ रहे हैं ना, और ये भी बहुत दीनी लिहाज से बहुत अच्छी चीज है कि गुनाह को गुनाह समझा जाए, ये बहुत अच्छी चीज है कि गुनाह को गुनाह समझा जाए। मैंने फरमाया कि होता यह है कि जो कहते हैं कि हसीनों से कुछ नहीं होता और हुस्न से कुछ नहीं होता, तो कुछ लोग तो उसका एतराफ कहते कि नहीं होता है नुकसान, और दूसरी किस्म के वो लोग हैं कि जो नुकसान और चोट खाते तो हैं लेकिन इकरार नहीं करते, नुकसान वो भी उठाते हैं, नुकसान को तो का तो एतराफ करते कि नुकसान हुआ है, लेकिन ये नहीं मानते कि हसीनों से हुआ है। ये हजरत ने एक अजीब नुक्ता बयान फरमाया कि देखो अल्लाह ताला ने कुरान पाक में मर्द के हुस्न का जिक्र किया, मर्द के हुस्न, कि जब मर्द के हुस्न का यह हाल है कि वो औरतें उन्होंने अपने हाथों को काट लिया, कप्ताना आईदिया हुन्ना, तो औरत के हुस्न का क्या हाल हो? मर्द के हुस्न का यह हाल है तो औरत के हुस्न का क्या हाल हो? इसलिए अगर कोई साहिब बसीरत किसी कोई साहिब बसीरत है, मुर्शिद है, शेख है, अगर अपने किसी मुरीद को फरमाया बावजूद दाढ़ी रहने के कि तुम मूछों को साफ मत करो, तो तुम उससे बिल्कुल मलाई मालूम होते हो, तो ये बसीरत कहलाती है। दादा हजरत वाला रहमतुल्लाह अलैह के पास एक साहब वो किसी मदरसे में मुलाजमत करते थे, मदरसे की तरफ सब्जी की तरफ से सब्जी खरीदने सब्जी मंडी जाने का मामूल। हजरत की तालीमात माशाल्लाह, तो वो दाढ़ी एक मुट्ठी मुझे सुन्नत के मुताबिक साफ, शलवार टखनों से। एक दिन हजरत वाला रहमतुल्लाह अलैह से कहने लगे कि हजरत दीन की बरकत देखिए, मदरसे की बरकत देखिए, कि मैं सब्जी मंडी सब्जी खरीदने जाता हूं तो सब्जी वाले मेरा इतना इकराम करते हैं, कोई अंडा पराठा खिला रहा है, कोई चाय पिला रहा है, और गर्मी के जमाना हो तो जूस पिलाते हैं, और मिर्ची और इतनी सब्जी वैसे ही दे देते हैं, दीन की बरकत और मदरसे की बरकत है। हजरत वाला रहमतुल्लाह अलैह को अल्लाह ताला ने एक बसीरत अता फरमाई थी, हजरत ने उनको देखा और फरमाया कि अच्छा आप एक काम कीजिए कि आप मूछें रख लें, और मूछें भी ऐसी हो कि उसकी नोक निकालें और नोक को यूं ताव दें, ایسی مونچھ رکھیں. وہ بڑے حیران ہوئے کہ حضرت سے میں نے اپنا یہ واقعہ ذکر کیا, ایک اتنی اچھی بات بتائی کہ لوگ دین کا اور مدرسے کا کتنا اکرام اور احترام کرتے ہیں اس کی نسبت سے کہ مجھے مفت میں سبزی بھی دے رہے ہیں, اور مجھے نہیں دے رہے مدرسے کو ہی دے رہے ہیں, البتہ دین کی برکت سے مجھے انڈا پراٹھا مل رہا ہے کہ سبزی منڈی میں سبزی والے انڈا پراٹھا بھی کھلا رہے ہیں, چائے بھی پلا رہے ہیں, وہ بھی دودھ میں پتی, دودھ پتی جس میں الائچی مار کے, اور اس کے علاوہ گرمی کا زمانہ ہے تو جوس بھی مل رہا ہے اور سبزی بھی اضافی مل رہی ہے مفت میں, اور حضرت اوپر سے بجائے اس کا جواب دینے کے فرما رہے ہیں مونچھیں رکھو, اور مونچھیں بھی ایسے رکھو ذرا نوک نکال کر ایسے تاؤ ایسے جاؤ. خیر وہ صاحب نے عمل کیا, کیا کچھ عرصہ گزرا, آ کر کہنے لگے بڑے ہی دل گرفتہ دل شکستہ ٹوٹے ہوئے دل کے ساتھ بہت ہی, کہا حضرت پتہ نہیں کیا ہو گیا یہاں لوگوں کی نگاہیں بدل گئیں, اب میں سبزی منڈی جاتا ہوں مجھے کوئی پوچھتا ہی نہیں ہے, نہ وہ آؤ بھگت نہ وہ بھگت رام بھی چلے گئے, بھگت رام ساری اپنی آؤ بھگت لے کر چلے گئے, نہ اکرام, لوگوں کے دل سے خوف خدا ختم ہو گیا. حضرت والا رحمت اللہ علیہ مسکرائے اور فرمائے کہ میاں تیری سمجھ میں نہیں آیا ابھی بھی, ارے بیٹا اس طرف آگے بیٹھو, فرمایا سمجھ میں نہیں آیا تمہاری, اور ادھر آؤ ادھر آؤ ادھر آگے بیٹھو نا, کی جگہ چھوڑی دیا, فرمایا سمجھ میں آیا تمہاری کہ نہیں, کہا نہیں حضرت, فرمایا بھائی وہ مدرسے کے اکرام اور دین کے اکرام اور احترام کی وجہ سے سبزی تھوڑی دے رہے تھے, وہ تو جناب کی صورت کی وجہ سے دے رہے تھے. یہ تو دیکھیے یہ نفس ہے کہ کیسی صورت اور کیسا تو کیسا معاملہ, اور کہ وہ کیا سمجھ رہے ہیں بھولے بادشاہ, وہ بھولے بادشاہ وہ یہ سمجھ رہے ہیں کہ دیکھو دین کی عزت اور دین کا احترام کہ جی سبزی بھی مل رہی ہے انڈا پراٹھا بھی مل رہا ہے, تو دین کا احترام نہیں ہے, یہ نفس ہے نفس. تو مرد کا حسن, مرد کے حسن کا یہ حال ہے جس کو قرآن پاک نے ذکر کیا, یوسف علیہ السلام کو دیکھتا اپنے ہاتھوں کو کاٹ لیا, حضرت علیہ رحمۃ اللہ علیہ فرماتے تھے عورتوں کے حسن کا کیا حال ہوگا, اس لیے فرمایا کہ جو لوگ حسن کو معمولی سمجھتے ہیں نتیجہ یہ ہے کہ وہی مبتلا ہو, اور پھر نفس کی چکر بازی چال بازی کیا ہوتی ہے, منہ بولی بہن بنا لیا یا منہ بولا بھائی بنا لیا, اس کا تو پھر جب نفس نے یہی کام کرنا ہے تو منہ بولے کہ بجائے منہ لگا ہی بنا لینا, منہ لگا بھائی یہ منہ ہی لگانا ہے نا, ہے نا, منہ لگا ہی بنا لے, وہ منہ ہی لگانا مقصود ہے نا, منہ بولا کیا, منہ لگا لگانا لے, منہ لگانا مقصود ہے, منہ بولی بہن منہ بولا بھائی, اور پھر اس سے کوئی پردہ ہی نہیں ہے, یہی تو فتنہ ہے. پھر اسی انہی فتنوں کی وجہ سے تو, انہی حالات و واقعات کی وجہ سے تو عطاء اللہ خان عیسیٰ خیلوی جیسے شعرا پیدا ہوتے ہیں. سلائڈ بند کرو یار, یہی تو وہ چیز ہے کہ جس کی وجہ سے دنیا کو ایسے ایسے شعرا اور گانے والے ملتے ہیں, ان کا حق ہے بیٹھنے کا, ہے نا, ان کی جگہ پہ کسی کام سے اٹھ کے جائے تو یہ آنے والے کا حق ہوتا ہے, اسی وجہ سے تو ایسے ہی حالات کی وجہ سے, یعنی اس کا نام ہے منہ بولی بہن سے معشوقہ تک, اس کہانی کا کیا نام ہے, منہ بولی بہن سے معشوقہ تک, اور ہوتا یہی ہے کہ پہلے بہن بناتے ہیں پھر وہ اس بہن کے ذریعے سے وہ عشق کے ملک میں داخل ہو جاتے ہیں, فسق اس کے ملک میں. تو پھر اس داستان اور کہانی کا نام کیا ہونا چاہیے؟ منہ بولی بہن سے معشوقہ تک. اور پھر اس کا انجام کیا ہے؟ اس کا انجام یہ, ایسے گانے والے پیدا ہوتے ہیں, یہ انجام, جس کا اثر خود بھی اس نے کیا نا, خود بھی گانا کہ ہم نے بھی چوٹ کھائی, بھرے بازار میں ایک دن جوتے کھائے, اس کے بعد سے گانے والے بن گئے, قوال اور یہ سب بن گئے. یہ ہے انجام اس کا, آخر میں یہی سننے کو ملتا ہے. اس لیے اللہ تعالیٰ کا احسان ہے, منع فرمایا. میرے شیخ رحمت اللہ نے بہت ہی درد سے روتے ہوئے بات فرمایا, فرمایا کہ اگر ان حسینوں کو دیکھنے میں کوئی فائدہ ہوتا, واللہ اللہ تعالیٰ کبھی منع نہ فرماتے, کبھی منع نہ فرماتے, کہ جنہوں نے پوری کائنات کو ہمارے لیے بنایا اور کتنی فائدے نفع کی چیزیں, کیسی کیسی چیزیں ہمیں عطا فرمائی, اگر اس میں ذرہ برابر کوئی نفع اور فائدہ ہوتا, اللہ تعالیٰ کبھی منع نہ فرماتے, کبھی منع نہ فرماتے. اب رہی بات پیدا کیوں فرمایا, یہ اللہ تعالیٰ کی حکمتیں ہیں. دیکھیے ایک صاف اور سیدھی بات یہ ہے کہ اللہ تعالیٰ ہمارے خالق ہیں, ہمارے مالک ہیں. جب انہوں نے ہمیں پیدا فرمایا وہ ہمارے مالک بھی ہیں, تو سیدھی سیدھی بات ہے کہ خالق کے پیدا کرنے کا کوئی مقصد ہوگا. ہم بھی کوئی چھوٹا موٹا کام کرتے ہیں, اس کا کوئی مقصد ہوتا ہے. یہاں تک کہ ٹی وی دیکھنے والے کا بھی کوئی نہ کوئی مقصد ہوتا ہے, اور وہ اپنی طرف سے وہ مقصد یہ سمجھتا ہے, تفریح تباہ. چونکہ انسان اور پھر خصوصاً گناہگار کی عقل ناقص ہے, تو عقل ناقص سے جو فیصلے ہوں گے وہ بھی ناقص ہوں گے. انکار عقل نہیں ہے, عقل ناقص ہے, عقل ناقص کے فیصلے بھی ناقص ہوں گے. اور اللہ رب العزت نے اگر اتنی کائنات بنائی, ہمیں پیدا فرمایا, تو یہ عبث تو نہیں ہے نا. اس لیے فرمایا عبثا عبثا وانکم الینا افحسبتم انما خلقناکم عبثا, تم کیا گمان کرتے ہو ہم نے تم کو ایسی بیکار پیدا کیا. یہ قرآن پاک میں اللہ نے فرمایا, افحسبتم انما خلقناکم عبثا, تم کیا گمان کرتے ہو کہ ہم نے تم کو جو پیدا کیا وہ ایسی بیکار اور عبث پیدا کیا. تو لہٰذا اللہ تعالیٰ نے کہا یہ کوئی تخلیق کا مقصد ہے. اور پھر ان مقصد جب ہے, پھر وہ ہمارے مالک ہے. جب وہ ہمارے مالک ہے, وہ فرما رہے ہیں, ایمان کا تو تقاضا یہ ہے کہ انہوں نے فرما دیا کہ یہ کام مت کرو. لہٰذا کمال ایمان یہ ہے کہ وہ کام نہ کیا جائے. چوں چرا میری سمجھ میں نہیں آ رہا, مجھے کیا ہے جی, حسینوں کو کیوں پیدا کیا, حسینوں کو نہ پیدا کر. یہ باتیں عبد کے لیے, عبد مومن کے لیے اور بندہ عاجز کے لیے یہ باتیں زیبا نہیں دیتی. یہ ایمانی بات ہے کہ جب ہم بندے ہیں تو سیدھی سیدھی بات ہے, بندے کا کام ہے ماننا کہ جب ان کا حکم ہے. ہم اس کی حکمتوں کو سوچ نہیں سکتے, ہم ان کی حکمتوں کو سوچ نہیں سکتے. جب انہوں نے فرما دیا اب ایسا نہیں کہ ہم نے تم کو ایسی پیدا نہیں کیا, کیا سمجھتے تم کو ایسی پیدا کیا, ایسا اس کا جواب یہ ہوا کہ نہیں, اللہ تعالیٰ نے ہمیں آبس اور بیکار پیدا نہیں کیا. پھر مالک بھی ہیں وہ, جب مالک ہیں وہ ہمارے, تو وہ اس مالک کا جو حکم ہے کہ یہ کام کرو یہ کام نہ کرو تو ویسے ہی کرنا چاہیے. سیدھی بات, جب ہمارے ہم اپنے جسم کی اپنی زندگی کے مالک نہیں ہیں. لہذا پھر عبد کا کام یہ ہے کہ وہ مالک کے مرضی کے مطابق काम करे। पर उन्होंने मना किया कि हसीनों को नहीं देखो नहीं देखो। ये तो सीधी खरी बात है, जो ईमानी बात, जो अंबिया अलैहिस्सलाम की साफ साफ मेहनत, सच्ची और खरी मेहनत तो ये थी कि मानो न मानो बस ये बात कि जी नहीं ये नहीं वो नहीं जनाब ये इस जमाने में ऐसा वो सब, ये सब ईमान की कमजोरी की बातें हैं, न मानने के बहाने हैं सब। और सीधी सच्ची खरी बातें मानो बस, अमल करो। उस मानने में जो मार्फत के खजाने अल्लाह ने रखे हैं, सुभान अल्लाह, सहाबा ने सहाबा को वो खजाने आला वजहिल कमाल इसलिए मिले कि उन्होंने मान लिया। तो आला वजहिल कमाल, आला वजहिल बसीरत, वो चीजें अल्लाह ताला ने उन पर मुनकशी फरमाई कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरा सहाबी एक मुद्जा अल्लाह के रास्ते में खर्च करे और तुम ओहद पहाड़ के बराबर सोना खर्च करो। तो उस बिला चू चरा मानने की वजह से जो ईमान का कमाल मिला, उसकी वजह से वो जौ, एक मुट्ठी मुट्ठी भर जौ, उसका अज्र और सवाब तुम्हारे ओहद पहाड़ के बराबर सोना खर्च करने से बढ़ जाएगा। वो ईमान की बरकत। अब कोई कह सकता है, कोई कह सकता है जनाब ये बात समझ में नहीं आई कि सोने की कीमत ज्यादा होती है फिर उसका वजन भी ज्यादा होता है, कीमत भी ज्यादा वजन भी ज्यादा, तो फिर कैसे अजर और सवाब। ये बात समझ में नहीं आई। तो देखिए, एक आदमी अगर पढ़ा लिखा ना हो और कुछ हिसाब किताब सीख ले, पढ़ा लिखा नहीं है लेकिन हिसाब किताब सीख ले, उसको क्या तनख्वाह मिलेगी? 2-5 हजार, 7-8 हजार। मैट्रिक इंटर कर ले तो तनख्वाह थोड़ी और बढ़ जाती, ग्रेजुएशन कर ले तो तनख्वाह और बढ़ जाती, एमबीए कर ले तो और तनख्वाह है, चार्टर्ड अकाउंटेंट की तनख्वाह और है। सबका काम मुंशी है ना, सभी मुंशी है ना, कोई जोड़ तोड़ ही करना है। उस चार्टर्ड अकाउंटेंट ने भी वही जोड़ तोड़ करना है और इस मैट्रिक वाले ने भी वही करना है। रेवे जी कंपनी अकाउंट बना लेता है वो, तो आप बड़े ऐसे ऐसे भी लोग हैं जो सादे सीधे पड़े हुए पूरे हिसाब बना लेते हैं, प्रॉफिट एंड लॉस अकाउंट भी बना लेते हैं, बैलेंस शीट भी बना लेते हैं। लेकिन उस फर्क को कोई समझा दे, आखिर क्यों उसके? तो जो मेयार है आखिर वही मुंशी का माल माल है भाई, मुंशी का काम कर रहा है ना वो भी। तो जो डायरेक्टर अकाउंट्स है, CFO है, चीफ फाइनेंशियल ऑफिसर है, वो भी तो यही है और क्या है, मुंशी से ज्यादा कुछ नहीं है कोई भी। छोटा मुंशी बड़ा मुंशी बस, सब मुंशी है, लेकिन दोनों को उजरत अलग मिल रही है। जो वजह वही है ना, वही वजह यहां भी है, जो वजह वहां है वही वजह यहां है। उसको उसको बता दे तो ये समझ में आ जाएगी। ये है बात। तो सहाबा को ये चीज मिली मानने की जा सकती, अगर जब अल्लाह ताला का हुक्म है, जब अल्लाह ताला का हुक्म है कि मानो हमारी बात पे अमल करो, तो मेरे प्यारे दोस्त अल्लाह ताला जो मना फरमा दिया इसी में हमारे लिए खैर। इसलिए फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने कि लअनल्लाहु नाज़िरा वल मंज़ूर अलैह, कि अल्लाह लानत फरमाए बदनजरी करने वाले पर और जो अपने आप को बदनजरी के लिए पेश करे, उस पर अल्लाह लानत फरमाए। और लानती काम करने वाला कभी चैन सुकून नहीं पा सकता। ऐसे शख्स के दुनिया तो बर्बाद होती है, दीन की बर्बादी का तो क्या हाल, ایسے شخص کی دنیا بھی برباد ہوتی ہے، صحت تباہ، جوانی تباہ، نہ دن کا سکون نہ رات کو چین، وہ رات رات بھر جائے گا. پھر یہ نئی ایجادوں کا سے اللہ ان کے شرور و فتن سے بچائے، یہ کمپیوٹر، یہ موبائل، یہ ٹیکنالوجیاں 3G 4G، یہ انٹرنیٹ اور پورے عالم کی اوریانی اور فحاشی اور بےہودہ پروگراموں کو جو اپنے ہاتھوں میں دے دیا کہ ہر آدمی چاہے. اور پھر اوپر سے کہتے ہیں نہیں، اب وہی بات آتی ہے نا کہ نہیں جی استعمال ہونا چاہیے، اتنا تو انسان کو کرنا چاہیے. ہاں ذرا دکھا دو پورے عالم میں جو ایجاد کرنے والے ہیں وہ خود پریشان ہیں، اس لیے وہ خود اپنے بلاک لگاتے ہیں کہ جی اس کو بند کرو، اتنا کرو، قواعد و ضوابط بنائے کہ اس میں یہ بھی قید بنائی کہ 18 سال سے کم والا استعمال نہ کرے. ہاں ذرا کرو ایسا. جس بےہدا ماحول میں وہ زندگی گزار رہا ہے، یہ 18 سال کا تو صرف نام ہے، قانون کا پیٹ بھرنے کے لیے. اس لیے تقوی میں عزت ہے، اس جملے کو یاد رکھے، تقوی میں عزت ہے، گناہوں میں ذلت ہے، گناہوں میں ذلت ہے اور تقوی میں عزت ہے، گناہوں میں ذلت ہے اور تقوی میں عزت ہے. اللہ اپنے کرم سے عزت والے کام کی، اعمال کی ہمیں توفیق دے، اور ذلت والے کام، گناہوں سے اللہ اپنے کرم سے بچائے، نفس کی شر سے بچائے اللہ اپنے کرم سے. وآخر دعوانا